यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोनवार्ता, द्विपक्षीय हितका विषयमा छलफल। गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा उपत्यकाका क्षतिग्रस्त प्रहरी संरचनाको अवलोकन, राष्ट्र र जनताको सेवामा समर्पित हुन निर्देशन। भ्रष्टाचार नियन्त्रणको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक समाजको ज्ञापन पत्र र इजरायली सेनाले गाजा गरेको पछिल्लो आक्रमणमा 19 जना प्यालेस्टिनीको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज फोनवार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल भारत बीचको सदियौं पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको छ। यसै गरी भारतीय प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनु भएको छ। उहाँहरूबीच भएको वार्तामा नेपाल भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासो लगायतका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले आज प्रहरी प्रधान कार्यालय जानुभई जेएनजी आन्दोलनका क्रममा भएको क्षतिको बारेमा जानकारी लिनुभएको छ। सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले नेपाल प्रहरीको कार्यक्षेत्रमा भएका कमी कमजोरी सुधार गर्दै अगाडि बढ़नुपर्ने बताउनुभयो। गृहमन्त्री अर्यालले कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्न प्रहरीलाई निर्देशन दिनुभयो। यसअघि गृहमन्त्री अर्यालले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी, प्रहरी वृत्त दरबार मार्ग र प्रहरी वृत्त महाराजगंजको क्षतिको स्थलगत अवलोकन गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले आज महिला आयोग र मधेसी आयोगको प्रतिवेदन बुझ्नु भएको छ। राष्ट्रपति पौडेल समक्ष महिला आयोगका अध्यक्ष कमला पराजुली र मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवच शाहले आयोगको प्रतिवेदन बुझाउनु भएको हो। भ्रष्टाचार विरूद्ध सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा हालको सरकारलाई आन्दोलनका मुद्दा सम्बोधन गर्ने दिशामा अघि बढ़न सुझाव दिएको छ। भ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन व्यवस्था र समयमै निर्वाचन सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता हो, ज्ञापन पत्रमा भनिएको छ। नागरिक समाजले यस क्रममा प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले लोकतान्त्रिक मूल्य र नागरिक अधिकारलाई सुदृढ़ पार्ने गरी काम गर्नुपर्ने सुझाव दिएको छ। नेपालमा हरेक जसो ठूला राजनीतिक तथा सामाजिक परिवर्तनले शिक्षा क्षेत्रमा समेत परिवर्तन ल्याएको छ। सुशासन र रोजगारीको माग गर्दै पछिल्लो पटक भदौ 23 र 24 गते भएको विद्यार्थीहरूको आन्दोलनपछि अन्य क्षेत्र सँगसँगै शिक्षा क्षेत्रमा समेत समयानुकूल सुधार हुने अपेक्षा गरिएको छ। केशव ढुंगानाको एक रिपोर्ट।
आजको शिक्षाले व्यक्ति, समाज र सिंगो राष्ट्रको भविष्य निर्धारण गर्दछ। त्यसैले समयको परिवर्तनसँगै शैक्षिक प्रणालीमा समेत समयानुकूल परिमार्जन गर्दै जानुपर्दछ। पछिल्लो समय उच्च शिक्षा तथा अवसरका लागि नेपाली युवा विद्यार्थीको विदेशीकरण बढ्दै जानु, बढ्दो बेरोजगारी तथा भ्रष्टाचार नियन्त्रणको माग गर्दै युवाहरू आन्दोलित हुनु जस्ता घटनाक्रमले अब नेपालको शिक्षा क्षेत्रमा के कस्ता सुधार र परिमार्जन गर्न आवश्यक छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठाएको छ। अहिले युवा विद्यार्थीमा देखिएको विदेश मोह कम गर्दै स्वदेशमै अवसरको खोजी गर्ने वातावरण बनाउनका लागि शिक्षालाई रोजगारी र रोजीरोटीसँग जोड्न सक्ने गरी सुधार गर्नुपर्ने आफूहरूको माग रहेको बताउनुहुन्छ विद्यार्थी एवं जेएनजी आन्दोलनका घाइते आदित्य दाहाल।
एजुकेसन सिस्टम अलिकता बलियो बनाइनु पर्यो, अब सक्दो त अहिले नै फ्री गराउन नसके पनि। नेपाल कृषि प्रधान देश हो, तर कृषि पढ्न लाज लाग्छ। यहाँ कृषि पढिहाल्यो भने पनि 10-15 हजारको जब गर्नुपर्छ, लाखौं खर्च गरेर कृषि पढ्यो भने बाहिर गएर खेत खन्नुपर्छ होइन, त त्यो कुरामा लुकाप्र भएको छैन। प्लस अब जबको कुरामा जब क्रिएसन छैन, अब नेपालमा जब नभइसकेपछि रसिया युक्रेनको वार हुँदाखेरि अब 4-5 लाखमा बिकेर उता आर्मी हुन पुगे।
सार्वजनिक शिक्षाको स्तर खस्कँदै जानु र निजी विद्यालयको शुल्क महँगो हुनुले अभिभावकहरूले आफ्नो कमाईको ठूलो हिस्सा बालबच्चाको शिक्षामा खर्च गर्नुपर्ने अवस्था छ। यसरी अभिभावकको खर्च गर्ने क्षमता अनुसार फरक फरक शिक्षा प्रणालीले सामाजिक विभेदलाई बढाउने भएकाले सार्वजनिक शिक्षाको सुधार गरी गुणस्तरीय शिक्षामा सबै क्षेत्र, वर्ग र समुदायको पहुँच सुनिश्चित गर्नु आवश्यक देखिन्छ। शिक्षाविद केदार भक्त माथेमा,
हामीले सार्वजनिक विद्यालयलाई बलियो र राम्रो बनाउनै पर्छ। अहिले चाहिँ हामीले बजेट पुगेन, शिक्षक पुगेन भनेर चाहिँ अब सार्वजनिक शिक्षालाई चाहिँ पछाडि पछाडि घचाडिरहेको छ। हामीले जबसम्म सार्वजनिक विद्यालयहरू चाहिँ बलियो हुँदैन तबसम्म शिक्षामा विभेद भइरहन्छ। कसैले चाहिँ कस्तो स्कुल जाने, कोही कस्तो स्कुल जाने, कोही कस्तो स्कुल जाने, र गरिबका छोरा छोरीहरू जो सार्वजनिक विद्यालय जान्छ उनीहरूले शिक्षा राम्रो नपाउने भएपछि चाहिँ राम्रो कलेजमा पढ्दा हुन सक्दैन, उनीहरूले स्कलरसिप पाउँदैन होला, माथि युनिभर्सिटी जान सक्दैन।
शिक्षाको सुधारका लागि अभिभावक तथा विद्यालय व्यवस्थापनसँग जोडिएका अन्य निकायको तुलनामा शिक्षकको भूमिका बढी हुने शिक्षाविदहरूको भनाइ छ। शिक्षकको क्षमता विकासमा जोड़ दिई शिक्षण सिप र शैलीमा सुधार ल्याउन सके शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान हुने अर्का शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको भनाइ छ।
शिक्षकको पढाउने शैली समस्या हो। विश्वविद्यालयका शिक्षक होस् कि स्कुलको शिक्षक होस् कि कलेजका शिक्षक होस्, उनको पढाउने शैली चाहिँ नि समस्या हो। किनभने युवाहरू बलले पढाउने शैली बल्दैनन्, त्यो चाहिँ नि समस्या हो। पाठ्यक्रम पाठ्यपुस्तक भने अब शिक्षकै हल्ल्याउने चिज त हो नि, शिक्षकले त त्यसलाई बदल्न सक्छ नि त। त्यसैले प्राज्ञिक दुनियाँ हो भनेदेखि पढ्ने नै कुरा गरौँ, बरु पढ्ने कसरी हो, प्रविधिमा कसरी पढ्ने, किताबमा कसरी पढ्ने, समाजमा कसरी पढ्ने, पढ्ने हो भने त्यो तरिकामा लिएर जाउँ। गरिखाने कुरा हो भने छोटो अवधिको तालिमको किसिमको चिन्तन गरौँ, इन्टर्न्स तालिम वा अर्को किसिमको तरिका गरौँ, सम्भावनाको कुरोहरू हेर्ने अर्को बाटो हो।
शैक्षिक क्षेत्रको सुधारले समाजका अन्य समस्या समाधानको समेत ढोका खोल्दछ। त्यसैले समयमै विद्यार्थीको माग र राष्ट्रको आवश्यकता अनुरूप शिक्षा क्षेत्रमा सुधार र परिमार्जनका लागि राज्यको ध्यान जानु आवश्यक देखिन्छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। जेएनजे प्रदर्शनका क्रममा गत भदौ 24 दार्चुला जिल्ला कारागारबाट फरार 71 कैदीबन्दी मध्ये 58 जना कारागार फर्किएका छन्। फरार मध्येका दुई कैदीबन्दी सम्पर्कमा रहेको कारागारका जेलर सरिता चन्दले जानकारी दिनुभयो। फरार कैदीबन्दीको हुलिया समेत सबै ठाउँमा विवरण पठाइएको र उनीहरूको खोजी भइरहेको प्रमुख जिल्लाधिकारी अनिल पौडेलले जानकारी दिनुभयो। फरार कैदीबन्दी तथा थुनवालाई तुरन्त सम्पर्क गर्न र कानूनको पालना गर्न आग्रह गर्दै प्रशासनले सूचना जारी गरेको थियो। नजिकैको चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको 15 स्थानमा यात्रु सहायता कक्ष आजदेखि सञ्चालनमा ल्याएको छ। ट्राफिक प्रहरीले श्री प्रदी र नाडाको सहयोगमा तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्र यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ बस पार्क, नागढुङ्गा, कलंकी, स्वयम्बू, हलचोक, माछा पोखरी, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, सादो बाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र सागामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो। जेएनजी आन्दोलनका क्रममा मिसिल नष्ट भएका अदालतमा नयाँ मिसिल खड़ा गर्ने तयारी भएको छ। सर्वोच्च अदालतले कार्यविधि बनाई आगलागीमा परि नष्ट भएका र हराएका मिसिलको हकमा सरकारी वकिल र कानून व्यवसायी लगायतबाट फाइल मगाउने तयारी गरेको हो। पछिल्लो तथ्याङ्क अनुसार देशभरका 23 अदालतमा आगजनी र क्षति भएको छ। सर्वोच्च अदालतका 80% मिसिल जलेको प्रारम्भिक अनुमान रहेको छ। बाजुराको हिमाली गाउँपालिकाका बाढ़ी पीड़ितले एक महिना बितिसक्दा समेत राहत पाउन सकेका छैनन्। गत साउन 28 गते गाउँपालिकाको वड़ा नम्बर 1 बेछ्या क्षेत्र कवाड़ी खोलामा गएको बाढ़ीले 100 भन्दा बढ़ी निजी घर तथा विभिन्न सरकारी संरचनामा समेत क्षति पुर्याएको थियो। बाजुराबाट संवाददाता राजेन्द्र विक्कको रिपोर्ट।
हिमाली गाउँपालिका वडा नम्बर 1 बिच्छाकी धनदेवी बोहरा धनदेवीको जस्तै पीड़ा हाल बिच्छा बाढ़ी पहिरोबाट विस्थापित प्राय सबै स्थानीयले बेहोरिरहेका छन्। गाउँपालिकाको वडा नम्बर 1 बिच्छा क्षेत्र कोवाडी खोलामा साउन 28 गते आएको बाढ़ीले स्थानीयलाई घरबार विहीन बनाएको थियो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले उठीवास हुन पुगेको एक महिना बितिसक्दा समेत सरकारद्वारा व्यवस्थापनको आश्वासन बाहेक आवश्यक राहत पाउन नसकिएको उनीहरूको गुनासो छ। अर्का बाढी पीड़ित स्थानीय आइसिंह बोहरा पार्टीले विस्थापित भएका वडा नम्बर एक बिच्छाका आठ तथा वडा नम्बर पाँच कवाडीका करिब एक दर्जन परिवार अझै पालमुनि रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। गाउँपालिका र वडा कार्यालयको समन्वयमा सामान्य राहत सामग्री उपलब्ध गराइएको भए पनि आवश्यक राहत र पुनर्स्थापनाको व्यवस्था नहुँदा पीड़ितहरू झन असुरक्षित बन्दै गएको बताउनुहुन्छ। वडा नम्बर एकका वडाध्यक्ष जोख्या भण्डारी,
उहाँहरूलाई अहिलेसम्म चामल त्रिपाल दिन सकेका छौँ। अन्य पहलका लागि प्रहरी मुचुलका सहित वडाबाट पालिका पठाइसकेका थिए, अहिलेसम्म पनि बस्ने ठाउँ छैन, पालमै बसिरहनु भएको छ।
बाढीले छेदविच्छेद बनाएको सो क्षेत्र मानव बस्ती बसाल्न उपयुक्त नरहेको ठहर गर्दै हिमाली गाउँपालिका र जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बस्ती स्थानान्तरणको राय सहित संघ प्रदेश सरकारलाई अनुरोध गरिएको भए पनि कुनै प्रतिक्रिया नआएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल।
पूर्ण क्षति तथा आंशिक क्षति भएर बस्न नमिल्ने घरहरूलाई पुननिर्माणका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौँ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीलाई अनुरोध गर्ने तथा अन्य तत्काल राहतका लागि यस जिल्लाका सबै स्थानीय तह संघ संस्थालाई अनुरोध गर्ने जिल्ला विपद व्यवस्थापन समितिको निर्णय रहेको छ।
81 आएको बाढीले बिच्छाका आठ र कवाडीका 16 घर सँगै खेतीयोग्य जमिनमा पूर्ण क्षति पुर्याएको छ भने करिब 100 घर तथा विभिन्न सरकारी संरचनाहरू उच्च जोखिममा पर्नुका साथै 70 भन्दा बढी भेडा बाख्रा बेपत्ता बनाएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
रिपोर्ट पछि बाँकी समाचार। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेन्जी आन्दोलनका क्रममा जलेको संघीय संसद भवनको अनुगमन गर्नु भएको छ। संघीय संसद भवनको आज अनुगमन गर्दै सभामुख घिमिरेले आन्दोलनपछि देशले बेहोरेको पीड़ा दुखद रहेको भन्दै सबै मिलेर उठाउने सबैको जिम्मेवारी भएको बताउनुभयो। प्रतिनिधि सभा विघटन भए पनि सभामुख र उपसभामुखको पद भने कायम रहने संवैधानिक प्रावधान छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। पछिल्लो इजरायली आक्रमणमा परि 19 फेलिस्टिनीको मृत्यु भएको छ। इजरायली सेनाले गाजाको अल सिफा अस्पताल बाहिर कम्तीमा 15 जनाको र अल अहली अस्पताल नजिकै थप 4 जनाको मृत्यु भएको जनाएको छ। गाजा शहरमा इजरायलको आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई प्रमुख सहायता समूहहरूले आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि सहायता समूह गठबन्धनले अन्तर्राष्ट्रिय समुदायलाई गाजा शहरमा इजरायलको आक्रमण रोक्न कड़ा कदम चाल्न आग्रह गरेको हो। अब खेलकुद। अखिल नेपाल फुटबल संघ एन्फालाई एसियाली फुटबल महासंघ एएफसीले 10,000 अमेरिकी डलर करिब 14,00,000 रूपियाँ जरिवाना गरेको छ। एएफसीले एएफसी फुटसल कप 2026 को छनौटमा भाग नलिएपछि एन्फालाई यस्तो कार्यवाही गरेको हो। एन्फाले छनौट खेल हुनु 3.5 महिना अघि मात्र नाम फिर्ता लिएको थियो। एएफसीको अनुशासन र आचार संहिता कमिटिको बैठकले नेपाललाई कार्यवाही गर्ने निर्णय गरेको हो। एन्फाले उक्त जरिवाना रकम 30 दिनभित्र बुझाउनुपर्नेछ। अब मौसम। आज देशभर साधारणतया मौसम बदलिरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पटक। प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच फोन वार्ता, द्विपक्षीय हितका विषयमा छलफल, गृहमन्त्री ओम प्रकाश अर्यालद्वारा उपत्यकाका क्षतिग्रस्त प्रहरी संरचनाको अवलोकन, राष्ट्र र जनताको सेवामा समर्पित हुन निर्देशन, भ्रष्टाचार नियन्त्रणको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक समाजको ज्ञापन पत्र र इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा 19 जना प्यालेस्टिनीको मृत्यु। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।